اللهم صل على محمد وآل محمد وعجل فرجهم وأهلك أعداءهم. أما بعد، فقد قال الله الحكيم في كتابه المبين وهو أصدق القائلين، بسم الله الرحمن الرحيم، واتقوا الله ويعلمكم الله. آپ تمام برادران کی خدمت میں السلام علیکم ورحمۃ اللہ وبرکاتہ. امید ہے کہ آپ تمام حضرات اور دوست احباب اپنی اپنی جو شرعی ذمہ داری ہے اس کو ادا کرنے میں کامیاب ہوں گے. ہمارا جو عنوان ہے وہ ہے زبان طالب علمی میں طالب علموں کی ذمہ داریاں. میں عرض کر رہا تھا کہ جب یہاں سے دوستوں کی طرف دعوت ہوئی تو بہت سارے موضوعات تھے کہ جو طالب علموں سے ڈسکس کرنے تھے، لیکن کچھ حالات اور وقت کی بنا پر جو ہے وہ صورتحال سامنے نہیں آ سکی، جس کی وجہ سے وہ موضوعات تشنہ رہ گئے. لیکن ایک ایسا موضوع، میں خود بھی ایک طالب علم ہوں اور طالب علم ہونے کے ناطے جو ذمہ داری ہے اس کے حوالے سے گفتگو کروں گا. یوں کہوں کہ میں اپنا تجربہ بیان کروں گا. آپ میٹرک کی حدود سے باہر نکل آئے ہیں، کوئی 18 سال، کوئی 20 سال، کوئی 24 سال، کوئی 26 سال، تقریباً یہی ایج جو مجھے نظر آ رہی ہے. اس بنا پر وہ لڑکا جو میٹرک کر کے آپ کے پاس آئے گا، آپ اسے گائیڈ کر سکتے ہیں. دیکھو، میٹرک کے امتحان میں یا میٹرک کے بعد یا ایف ایس سی میں آپ نے یہ کرنا ہے، کیونکہ آپ اس کو اپنا تجربہ بتا رہے ہوتے ہیں تو آپ اس کی اچھی رہنمائی کر سکتے ہیں. جب ہم طالب علم تھے تو شاید ہمیں بتانے والا اس وقت کوئی نہیں تھا جو اس طریقے سے ہمیں بتاتا، لیکن آج جب احساس ہوتا ہے کہ ہم جب پریکٹیکل لائف میں آتے ہیں تو پھر احساس ہوتا ہے کہ ہم اپنے زمانے طالب علم کو اس طریقے سے گزارتے تو زیادہ بہتر ہوتا ہے، یا ہم نے جس طریقے سے گزارا ہے وہ بہتر نہیں تھا، ہم اس سے بہتر طریقے سے گزار سکتے تھے. سب سے پہلی بات تو یہ کہ حدیث ہے کہ نعمتان لا يعرف فضلهما الا من فقدهما. دو چیزیں ایسی ہیں جن کی قدر و قیمت اور اہمیت اور امپورٹنس نہیں کوئی جانتا سوائے اس کے کہ جس کے ہاتھ سے یہ دو چیزیں نکل جائیں، الشباب والعافیہ. پہلی چیز جوانی اور دوسری چیز صحت، سلامتی، عافیت، تندرستی. دو نعمتیں ایسی ہیں جب ہاتھ سے چلی جاتی ہیں. ابھی پورے 24 گھنٹے آپ کی مٹھی میں ہیں، بالکل مٹھی میں آپ کے، جیسا چاہیں استعمال کریں، سونے کا، اٹھنے کا، کھانے کا، پینے کا، مباحثے کا، درس کا، مطالعے کا، سیر و تفریح کا، پوری 24 گھنٹے آپ کی بالکل اس طرح مٹھی میں ہیں. آہستہ آہستہ ہی مٹھی کھل رہی ہے، اور جب شادی ہو جائے گی تو بالکل کھل جائے گی. کہتے ہیں کہ ملک کی تقدیر صرف بیچلر تبدیل کر سکتے ہیں، اس لیے کہ شادی شدہ اپنی مرضی سے چینل بھی تبدیل نہیں کر سکتے. ٹھیک ہے نا، یہ مٹھی جو ہے نا، یہ بالکل آپ کے 24 گھنٹے جیسا چاہیں آپ استعمال کر سکتے ہیں، لیکن اگر آپ نے استفادہ نہیں کیا، الفرصہ تمر مر صحاب. فرصت جو ہے نا وہ بادلوں کی تیزی سے گزر جاتی ہے، بادل کہیں رکتا نہیں ہے. بادل کا کام کیا ہے؟ آگے بڑھنا. فرصت کے لمحات جو ہیں وہ ایسے ہی آگے بڑھتے رہتے ہیں، اور یہی وجہ ہے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے حضرت ابو ذر علیہ السلام سے فرمایا، ابو ذر اغتنم خمسا قبل خمس، پانچ چیزوں کو پانچ چیزوں سے پہلے غنیمت جانو، محترم جانو، ان کی اہمیت حاصل کرو. وہاں پہ بھی کہا کہ فراغ قبل شغلک، اپنی فراغت کے لمحات کو غنیمت جانو قبل اس کے کہ تم مشغول ہو جاؤ. یہ 24 گھنٹے آپ کے اختیار میں ہیں، جیسا چاہے یوز کریں. ظاہر سی بات ہے کہ مختلف علاقوں سے آئے ہوئے دوست ہیں اور مختلف ذہنیتیں ہوتی ہیں، مختلف مزاج ہوتے ہیں، مختلف طبیعتیں ہوتی ہیں، ان کے ساتھ رہنا خود ایک حسن ہے، ایک کمال ہے، دل گردے کا کام. بعض اوقات آپ کا روم میٹ ہمیں اچھی طرح یاد ہے، ہمارے ساتھ یمنی ہوتے تھے، ہم عربی برنامے میں ہوتے تھے لبنانی، تو وہاں پہ ہمارے ساتھ روم میٹ یمنی تھے، تو ان کا حساب کتاب الگ تھا، ہمارا حساب کتاب الگ تھا. بہرحال تو کہنے کا مقصد یہ کہ یہ 24 گھنٹے آپ کے اختیار میں، یہ جو ابھی زمانۂ طالب علمی ہے نا، یہ بہت جلدی گزر جائے گی. لیکن اگر آپ نے اس سے فائدہ نہیں کیا تو بعد میں کفے افسوس ملنے سے کچھ نہیں ہوگا. امام خمینی کہتے ہیں کہ قبل اس کے کہ تمہاری داڑھی بڑے ہو، تمہارا امامہ بڑا ہو، یعنی تم پریکٹیکل لائف میں آؤ. کہنے کا مقصد یہ ہے، اشارہ ہے امام خمینی کا، اپنی اصلاح کر لو. جب امامہ بڑا ہو جائے، جب داڑھی بڑی ہو جائے، جب مشغولیات ہو جائیں، مصروفیات ہو جائیں انسان کی، تو پھر اپنی اصلاح کا وقت نہیں ملتا. پہلی چیز تو یہ ہو گئی. دوسری چیز یہ ہو گئی شرعی ذمہ داری، کہ میں نے آپ کی خدمت میں عرض کیا، انسان اپنی شرعی ذمہ داری کو ادا کرے. فارسی کس کس کو آتی ہے؟ فارسی میں کہتے ہیں کہ ان شرعی ذمہ داری چھی سی گئی ہے، یہ کون سی بلا شرعی ذمہ داری. وہ اکثر خواتین جب مردوں کو نظر انداز کرتی نا، تو کہتی ہیں شوہر چند کلو ہے، شوہر کتنے کلو کا ہے جو اس کی بات کر رہے ہو، یعنی اس کی کیا اہمیت ہے. تو شرعی ذمہ داری چھی سی گئی ہے، شرعی ذمہ داری کیا بلا ہے، یہ کون سا صیغہ ہے؟ یہ وہ والا صیغہ نہیں ہے. ہاں جی، نہیں سمجھ میں آیا. درود بھیجے محمد والے محمد پر. بعض شوخیاں جو ہیں وہ در پردہ رہیں تو زیادہ اچھا ہے. درود بھیجے محمد والے محمد پر. توضیح میں جا کے دیکھیں کہ صیغہ کسے کہتے ہیں. ہو شرعی ذمہ داری کو ادا کرنا ہے ہم نے، تاکہ روز قیامت اللہ کی بارگاہ میں حجت لا سکے اپنے عمل کے لیے کہ خداوندہ میں نے اس وجہ سے یہ کام انجام دیا تھا، احتجاج کر سکیں اللہ کی بارگاہ میں. احتجاج یعنی حجت لا سکیں، میں نے یہ کام اس وجہ سے کیا ہے، میرے اس کام کی دلیل یہ ہے، یہ شرعی ذمہ داری ہے. لیکن اگر شرعی ذمہ داری کو آپ نے ادا نہیں کیا تو پھر روز قیامت میری اور آپ کی پکڑ ہو جائے گی. اس بنا پہ شرعی ذمہ داری کو محسوس، یہ برادران عزیز، میرے دوستوں، میرے بھائیوں، اگر آپ نے اپنی شرعی ذمہ داری کو محسوس نہیں کیا اور اس کو ادا نہیں کیا، روز قیامت مثال کے طور پہ آپ کی شرعی ذمہ داری تھی کہ آپ اس گھڑی اور پین میں سے گھڑی کو اٹھائیں، لیکن آپ نے پین اٹھا لیا، روز قیامت آپ کی شرعی ذمہ داری زمین پہ پڑی رہے گی، آپ سے پوچھے جائے کہ آپ نے گھڑی کو کیوں نہیں اٹھایا. دلیل دلیل لے کر رہا ہوں، اگر دلیل قانع کنندہ ہے اللہ کی بارگاہ میں نجات ہے، نہیں ہے تو پھر پکڑائی ہے. اس بنا پہ ضروری ہے کہ ہم اپنی شرعی ذمہ داری کو اہمیت دیتے ہوئے اس زمانے طالب علمی میں اپنی ذمہ داریوں کو ادا کریں. سب سے پہلی ذمہ داری کہ جو مجھ پر اور آپ پر عائد ہوتی ہے وہ یہ ہے کہ ہم علمی لحاظ سے اپنے آپ کو مضبوط کریں. جب تک کہ ہماری فاؤنڈیشنز یا بنیادیں مضبوط نہیں ہوں گی، جب تک کہ ہم علمی لحاظ سے مضبوط نہیں ہوں گے، ہم آگے کچھ نہیں کر سکتے. ادبیات ہوں، فلسفہ ہو، منطق ہو، اصول ہو، فقہ ہو، یہ وہ علوم ہیں کہ جن میں ضرورت ہے آپ کو علمی تبحر کی. آپ کو بالکل ازبر انداز سے چیزیں جو ہے نا آپ کے قابو میں ہوں، تسلط ہونا چاہیے آپ کا. لیکن اگر آپ علمی لحاظ سے، صرفی لحاظ سے، نحوی لحاظ سے، بلاغت کے لحاظ سے، ان علوم میں، منطق، علم اصول، فقہ، فلسفہ، और दूसरे उलूम अगर इनमें आपको तसल्लुत नहीं होगा आप आगे नहीं चल देंगे। पा इस्तेदलाल के चौबीन बुआद कहते हैं कि लकड़ी के जब पाँव होते हैं उनसे इंसान दौड़ नहीं सकता, चल सकता है। अगर आपने मजबूत अपने आप को नहीं किया तो आप नहीं दौड़ सकते जिंदगी की इस दौड़ में, कामयाब नहीं हो सकते। पहली चीज ये। दूसरी जिम्मेदारी जो आपकी बनती है वो है अखलाकी लिहाज से। ये जो मैं कह रहा हूं ना 24 घंटे आपकी मुट्ठी में है, बिल्कुल बंद, जैसा चाहे इस्तेमाल करें, लेकिन जब शादी हो जाएगी बच्चे हो जाएंगे तो फिर दूसरे मसाइल, फिर इंसान तवज्जो नहीं दे सकता। कहते हैं कि ज़बाने तालिबे इल्म में इंसान शादी से पहले जो पढ़ सकता है वो पढ़े, शादी के बाद फिर आटे दाल का भाव। एक बादशाह ने अपने वज़ीर से कहा कि जी मेरा ख़त है, ये ले जाके लिख के ले आओ। वो गया और ले आया। अब बादशाह ने ख़त पढ़ना शुरू किया, बिस्मिल्लाह रहमान रहीम, ये ऐलान है बादशाह सलामत फला फलां की तरफ से कि मैं अपनी आवाम को हुक्म देता हूँ कि आधा आधा किलो आटा ले आओ। क्या मतलब आधा किलो आटा ले आओ? बादशाह ने कातिब को बुलाया, कहा ये आधा किलो आटा कहाँ से आ गया? ओ बादशाह सलामत, जान क्या मान पाऊँ तो अर्ज़ करूँ। कहा अर्ज़ करो। कहा कि जब ये ख़त लिख रहा था तो बेगम ने कहा आधा किलो आटा ले आओ। फिर ये होता है। तो शादी से पहले, अच्छा मसला ये होता है कि आने के बाद माशाल्लाह से खुदा से इतने करीब हो जाते हैं कि हर चीज़ की जल्दी होती है, शादी की भी जल्दी होती है। देखें माछे खिलने लगी आपकी, ठीक है ना, जितनी अच्छी बात है जल्दी शादी हो। लेकिन ये बात याद रखिएगा कि शादी से पहले जो पढ़ लिया वो पढ़ लिया, शादी के बाद भी पढ़ सकते हैं, पढ़ते हैं लोग, ऐसी बात नहीं है, लेकिन जो बुनियाद मुस्तहकम आप कर सकते हैं वो शादी से पहले कर सकते हैं। 24 घंटे आपके इख्तियार में। दूसरी चीज़ जो है वो अखलाकी लिहाज से अपनी तहजीब और पाकीज़गी और पाकदामनी के लिए कोशिश करना है, जिसको इमाम खुमैनी ने जहद अकबर में उलमा की जिम्मेदारियों के तहत बयान किया है। किताब उर्दू में मौजूद है जहद अकबर, कि इमाम खुमैनी कहते हैं एक साल गुजर गया, एक इल्मी साल गुजर गया है, पिछले साल इम्तहान हुए थे, अब इस साल इम्तहानों के आगे बढ़ जाएंगे। उन्होंने कहा, फिर ये बताइए कि आपने अपने इल्मी लिहाज से तो कामयाबी हासिल की है, अखलाकी लिहाज से क्या कामयाबी हासिल की है? हमारा अपने रूममेट के साथ अखलाक, अपने हम मुबाहिसे के साथ, अपने हम मदरसा दोस्तों के साथ अखलाक, इसी तरीके से कुरान की तरफ तवज्जो। बाज़ औक़ात हम इतने बेबहरा हो जाते हैं कि कुरान हमारी ज़िंदगी से हस्फ हो जाता है, तिलावत है कुरान, नमाज शब, यह हमारी ज़िंदगी से हस्फ हो जाती हैं चीज़ें। मैं ये नहीं कहूँगा, क्योंकि मैं ख़ुद बेअमल आदमी हूँ, मैं नहीं कहूँगा आप नमाज शब पढ़ें, लेकिन बहरहाल हमारी तवज्जो होनी चाहिए। एक कामयाब मुबल्लिग़ वही है कि जो खुदा वाला होता है, जो खुदा वाला नहीं है तो फिर वो दर हकीकत नहीं हो सकता, आवाम का भी नहीं हो सकता। अखलाकी लिहाज से अपने आप को आमादा करें, क्योंकि अभी आपके पास एक मौका है कि मुख्तलिफ तबीयतों मिजाज के लोग आपके पास मौजूद हैं। आप एक चीज़ चाह रहे होते हैं, आपका कमरे वाला उस चीज़ को नापसंद करता है, यहाँ पे अखलाक खुल के सामने आता है। आप आईने के सामने खड़े होकर के जनाब मैं बहुत अखलाक हूँ, मेरा अखलाक ये है, मेरा अखलाक वो है, कोई हर्ज नहीं है। लेकिन असल में अखलाक का पता चलता है जब दो शख्स, दो मिजाज, दो तबीयत रखने वाले इंसान हों और पसंद और नापसंद का मफादात का आपस में टकराव हो, वो ये पसंद आपके ये नापसंद, आपके ये पसंद वो के ये नापसंद, यहाँ पे अखलाक का पता चलता है। अकेले घर में, अकेले कमरे में, अकेले मदरसे में तो कोई ऐसा मसला नहीं है। इस बिना पे ज़रूरी है कि अखलाकी लिहाज से, और फिर अमली तौर पर जैसे अहादीस में बयान किया गया है कि जो सिफत तुम में नहीं है उसको पैदा करने के लिए कोशिश करो, जद्दोजहद करो, स्ट्रगल करो, वो सिफत आहिस्ता आहिस्ता तुम में आएगी। अच्छे नहीं हो, अच्छे लोगों के साथ बैठने की कोशिश करो, बुर्दबार नहीं हो, हलीम नहीं हो, ऐसे लोगों के साथ उठने बैठने की कोशिश करो कि तुम में ان کی وجہ سے یہ اخلاق اور کردار آئے. تیسری چیز جو ضروری ہے وہ یہ کہ اپنا مطالعہ وسیع کریں, مطالعہ وسیع کریں. مطالعے کو یعنی سب سے پہلی چیز تو یہ ہونی چاہیے کہ آپ اپنی جو آپ کی حوزوی تعلیم ہے, جو دروس ہیں, ان کو اس انداز سے آپ لے کے چلیں کہ آپ حرف آخر رکھتے ہوں. لیکن کر لیں گے, دیکھ لیا, دیکھا جائے گا, ٹھیک ہے, مباحثہ ہو جائے گا. نہیں, مجھے نہیں پتا کہ یہاں پہ آپ کی مباحثے کی روش پہ کلاسیں ہوئی ہیں کہ مباحثہ کیسے ہونا چاہیے, مطالعہ کس چیز کے ہونا ہیں, کلاسیں ہوئی ہیں مباحثے پہ؟ نہیں, مباحثے تو ہوتے ہیں, مباحثے کی روش, صحیح مباحثہ کیسے کہتے ہیں, نہیں ہوئی ہیں. خوب, یہ خود ایک بنیادی چیز ہے کہ روش مباحثہ آپ کو آنا چاہیے. مباحثہ بیٹھ کے صرف جو ہے وہ دو طوطوں کا چونچے لڑانا نہیں ہے, ادھر سے وہ بولے ادھر سے وہ بولے. مباحثہ خود ایک فن ہے. الدرس حرف والمباحثہ تکرار الف یا تکرار الف. درس ایک حرف ہے اور اس کی تکرار, اس کا مباحثہ کرنا ہزار کے برابر ہے. الدرس حرف, درس ایک حرف ہے لیکن اس کی تکرار کرے, مباحثہ کرے, وہ الف ہزار کے برابر ہے. اس کا مطلب ہے کہ یہ بہت ہی بنیادی چیز ہے جو آپ میں علمی پختگی پیدا کرے گی آئندہ آنے والے زمانے میں. دوسری چیز یہ, اس مطالعے کے ساتھ ساتھ, مباحثے کے ساتھ ساتھ آپ دیکھیں کہ آن خامنئی کی طرف توجہ کریں کہ اتنی معلومات کے بڑے بڑے لوگ سیاسی جو 30-30 سال سے سیاست میں ہیں, وہ جب آتے ہیں اور رہبر سے ملاقات کرتے ہیں, رہبر سے ملاقات کرنے کے بعد وہاں جو موجود افراد اس سے پوچھتے ہیں کہ آپ کے رہبر نے کون سی دنیا کی وہ یونیورسٹی ہے جہاں سے اس نے پولیٹیکل سائنس میں پی ایچ ڈی حاصل کی ہے؟ پیرس ڈی کویار, جو 10 سال اقوام متحدہ کے جنرل سیکرٹری رہا ہے, 30 سال سیاست میں رہا ہے. جب رہبر سے ملا, رہبر سے ملنے کے بعد وہاں افراد سے پوچھتے ہیں دفتر رہبری کے کہ پولیٹیکل سائنس میں آپ کے رہبر نے کہاں سے ڈگری حاصل کی ہے؟ تو کہتے کہیں سے نہیں, کہتے میں نے کئی ممالک سے ڈگری حاصل کی ہے لیکن آج تک میں نے دنیا میں ایسا متباہر اور ایسا شخص نہیں دیکھا. نیلسن منڈیلا رہبر سے ملنے آتا ہے, رہبر اس کے ملک کی جزئیات کے بارے میں آگاہی رکھتے ہیں. جیمی کارٹر, اے کال ٹو پلان, ایسی کوئی کتاب تھی ابھی اخیراً رہبر نے اپنی تقریر میں بھی کہا ہے, اس کا مطالعہ کر کے تنقید کرتے ہیں. یہ وہی صفت ہے جو شہید مطہری میں تھی. شہید مطہری صرف حوزوی دروس کو نہیں پڑھا, حوزوی دروس کو اچھی طریقے سے پڑھا, اس قابل ہوئے کہ مسیحیت کی کتابیں پڑھ کر ان پہ اعتراض, یہودیت کی کتابیں پڑھ کے ان پہ اعتراض, دنیا کے مختلف کتابوں کا مطالعہ کر کے, ازمز کا مطالعہ کر کے, افکار و نظریات اور آئیڈیالوجی کا مطالعہ کر کے ان پہ اعتراض کیا ہے. یہ ہے علمی دلیل. یعنی یہ کہ آپ کے جناب میرے عقیدے کے مطابق ہے, آپ آئیں اور ان کی کتاب پڑھیں اور ان کی حوالے سے, ان کے علم سے انہی کو رد کریں, یہ ہے علمیت. اس بنا پر مطالعہ ایسا ہونا چاہیے آپ کا, جامع مطالعہ ہونا چاہیے کہ جب آپ پریکٹیکل لائف میں جائیں تو پھر آپ جو ہیں ایک علمی سرمایہ آپ کے پاس ہو. ایک اور نقطہ جو طالب علمی کے فرائض میں شامل ہے وہ ہے خلاصہ نویسی, سمری لکھنا. اس معاملے میں اکثر طالب علم معذرت کے ساتھ پوری نہیں اترتے ذمہ داری پہ, شارٹ فارم میں چاہتے ہیں جلدی جلدی کام ہو, ختم ہو. نہیں, ایک موفق طالب علم, کامیاب طالب علم ہوتا ہے جو خلاصہ نویسی کرتا ہے. میں یہاں پہ آیا ہوں, میں نے اپنے پوائنٹس کو خلاصے کی صورت میں لکھا ہے, اس پہ ڈیٹ ڈالوں گا, اس میں مقام لکھوں گا, یہ میرے پاس محفوظ رہے گا کہ میں نے اسلام آباد کے مدرسے میں فلاں تاریخ کو طالب علموں سے ان موضوعات پر خطاب کیا تھا. اپنے پاس محفوظ رکھیں, ڈیٹ ڈالیں, ٹائم ڈالیں, اور اس کے بعد محفوظ ڈائری بنا لیں کوئی. غرض یہ کہ خلاصہ نویسی خواہ درس کا ہو, خواہ کسی لیکچر کا ہو، خواہ کسی بھی کوئی بھی چیز پڑھی آپ نے، کوئی چیز اچھی لگی، قید العلم بالکتابہ، علم کو لکھ کے قید کرو، علم فرار ہے، فراری کرنے والا ہے، لکھ کے قید کرو تاکہ، بہت سے آئیڈیاز ہوتے ہیں، آپ جب گھوم رہے ہوتے، پھر رہے ہوتے، معذرت کے ساتھ نہا رہے ہیں، ادھر ادھر کھانا پکا رہے ہیں، کوئی نہ کوئی جو ہے وہ خیال آتا ہے، اس کے بعد وہ غائب ہو جاتا ہے. چھوٹا سا کتابچہ، چھوٹی سی ایک ڈائری جیب میں رکھیں، ایک پین ساتھ ہو، جیسے کوئی آئیڈیا، کوئی نقطہ آئے، فوراً لکھ لیں اس کو. یہ ابھی آیا ہے، بعد میں نہیں آئے گا. لکھ کے قید کر لیا، اب آپ کے پاس یہ محفوظ ہے. اب اس کو پالش کریں، اس پہ غور و خوض کریں، اب کیا ہوگا، اس سے نکھار پیدا ہوگا، علمی رشد پیدا ہوگا آپ میں. لیکن ادھر سے سنا، ادھر سے نکال لیا، ٹھیک ہے مولانا صاحب آئیں، انہوں نے منطق درج دیا ہے. خلاصہ نویسی، سمری کو لکھنا، یہ عادت ڈالیں اپنی زمانے طالب علمی سے. کی پوائنٹس کی صورت میں لکھیں، پانچ نقطے لکھیں درس کے. وہ ایسا نہیں ہو کہ وہ آپ پورے درس بھول جائیں اور وہ کہیں کہ بیچلر جو ہیں وہ زندگی ملک کی تقدیر بدل سے ہاتھی نکل گیا اور دم رہ گئی. خلاصہ نویسی. تیسری چیز یہ کہ کاؤنسلنگ ہونی چاہیے آپ کی، مشاورہ ہونا چاہیے. مشاورہ کیا، آپ میں کیا صلاحیت ہے، آپ کس چیز کا شوق اور ذوق رکھتے ہیں. جناب میں فلسفے میں اچھا، آپ کس چیز کا، میں فقہ کا، آپ کس چیز کا، میں ہسٹری کا، آپ کس چیز کا، آپ کہیں گے جناب میں اخلاقیات کا. اب یہاں پر مسئولین کا، استاد کا کام یہ ہے کہ آپ کی رہنمائی کریں کہ آپ اسی فیلڈ میں اسپیشلائزیشن کریں، تخصص کریں، آگے بڑھیں، مہارت حاصل کریں. لیکن اگر آپ چاہیں گے سب کچھ آپ جمع کر لیں، نہیں ہو سکتا. علم اتنا کلاسیفائڈ ہو چکا ہے، اتنی تقسیم بندی ہو چکی ہے، اتنا علم مسلسل ڈیوائڈ ہوتا چلا جا رہا ہے کہ آپ یہ نہیں کہہ سکتے سارے علوم پہ میں علم مہارت حاصل کروں گا، نہیں. بلکہ موضوعات کو لیں، آپ میڈیکل کو دیکھیں، آپ انجینئرنگ کو دیکھیں، آپ آئی ٹی کو دیکھیں، اس میں ریز موضوعات، چھوٹے چھوٹے موضوعات پہ بحث ہو رہی ہے، چھوٹے چھوٹے موضوعات پہ پی ایچ ڈیز ہو رہی ہیں وہاں پہ. یہ نہیں کہتا، یہ نہیں، پہلے ہوتا تھا ایک چیسٹ کا سرجن ہوتا تھا، اب چیسٹ میں بھی کئی چیزیں آ گئی ہیں، لنگس کے معاملے میں، پھیپھڑوں کے معاملے میں بھی کئی سیکشن بن گئے کہ جناب لنگس یہ، لنگس وہ، لنگس فلاں، لنگس یہ. تو پھر دینی علوم میں ہم کیوں اس چیز سے استفادہ نہیں کرتے؟ اپنی صلاح، رحم اللہ عمران من عرف قدرہ، کہ خدا اس شخص پر رحمت نازل کرے جو اپنی قدر و قیمت جانتا ہے، اپنی شناخت رکھتا ہے، پہچانتا ہے کہ اس میں صلاحیت کیا ہے، وہ کیا کر سکتا ہے. آپ بخوبی جان سکتے ہیں کہ آپ اپنے معاشرے کے لیے کیا کر سکتے ہیں، آپ کا مزاج کیا ہے. اگر آپ نے اپنے آپ کو نہیں پہچانا تو آپ کی صلاحیتیں ظہور نہیں کر سکیں گی، آپ کی صلاحیتیں ظاہر نہیں ہوں گی، آپ کی صلاحیتیں پھل اور پھول نہیں دے سکیں گی. اس بنا پہ ضروری ہے کہ تخصص کی طرف، خصوصیت کی طرف، مہارت کی طرف آپ بڑھیں، اور یہ سب اسی زمانے طالب علم سے ہو سکتا ہے. ایک اور نقطہ جو ضروری ہے وہ یہ ہے کہ سیاسی بصیرت اور سوچ حاصل کریں، پیدا کریں اپنے اندر. اگر آپ سیاسی سوچ اور بصیرت حاصل نہیں کر سکتے تو آپ بہت جلدی دھوکہ کھا جائیں گے. سیاسی بصیرت نہ ہو تو آغا ربر فرماتے ہیں کہ وہ قوم یا وہ نوجوان یا وہ گروہ بہت جلدی دھوکہ کھا جائے گا، سیاسی بصیرت نہ ہو. سیاسی ہونا الگ چیز ہے، سیاسی فہم و شعور اور بصیرت کا ہونا الگ چیز ہے. بصیرت اپنے اندر ہونی چاہیے. اب ظاہری بات ہے کہ سیاسی بصیرت کیسے آتی ہے، یہ الگ موضوع ہے. حالات حاضرہ سے مربوط رہیں، پتہ چلے کہ کیا ہو رہا ہے، کوئی ٹائم رکھیں کہ جس میں حالات حاضرہ سے آپ अप टू डेट रहें, न्यूज़ हासिल करें, पढ़ें अखबारात, इंटरनेट के मौके हैं तो जाएं, देखें, सर्च करें, खबरों को सुनें, ताकि आप में ये सलाहियत पैदा हो सके। ऐसा नहीं हो कि आप बस अचानक मौलवी साहब बन के बाहर आए मदरसे से और आपके सामने एक नई दुनिया हो, नहीं, बल्कि आप पहले से आश्रम हो, सियासी बसीरत और शऊर, ये सियासी बसीरत और शऊर ना हो तो फिर आप बहुत जल्दी धोखा खा जाएंगे। शख्स आएगा दीन के नाम पर, मजहब के नाम पर, और कहेगा साहब आप ये काम कीजिए, ये काम कीजिए, आप भी खुलूस की बिना उसके साथ लग जाएंगे। सियासी बसीरत। एक और चीज़ जो ज़बान तालिब इल्मी में ज़रूरी है वो ये है कि गिरोह बंदी से अपने आप को महफूज रखें। पाकिस्तान में शियों की सतह पर मुख्तलिफ जमातें तंजीमें हैं, चाहे तलबा तंजीम हो या मुल्की जमात सियासी हो, अपने आप को दूर रखें। एक मुबल्लिग का काम तबलीग करना है, एक मुबल्लिग का काम तहजीब करना है, एक मुबल्लिग का काम, एक आलिम का काम तरबियत करना है। मैं भी किसी से वाबस्ता था लेकिन मैंने देखा कि आगा साहब बात बड़ी अच्छी कर रहे हैं आप, लेकिन आप फलां जमात से हैं। आगा साहब बात बहुत पते की है आपने, लेकिन माजरत के साथ आप जो है ना फलां गिरोह से हैं। आपकी अच्छी बात को भी नज़रअंदाज कर दिया जाएगा। तरबियत सब के लिए हो, इल्म सब के लिए हो, मदरसा सब के लिए हो, नहीं कि जरा इस जमात के लिए, इस तंजीम के लिए, इस गिरोह के लिए, इन अफराद के लिए, नहीं, आपका काम तरबियत करना है। मुबर्रा होकर, बालातर होकर आप उनकी तरबियत का इंतजाम करें। लेकिन अगर आप मिसाल के तौर पर किसी गिरोह के साथ वाबस्ता हो जाएंगे तो आपकी जो सलाहियतें वो सिर्फ गिरोह ही हो जाएंगी, ये खास दायरे और सर्किल में महदूद हो जाएंगी। आपका काम तरबियत है कौम की, आपका काम तबलीग है। कहीं ऐसा ना हो कि आपके अच्छे कामों को उस तंजीमी तनादुर में देखा जाए, आप सब बात बड़ी अच्छी कर रहे हैं आप, लेकिन आप जो हैं फला ग्रुप के, फला गिरोह के, फला जमात के, फला तंजीम के, गिरोही तअस्सुबात से बालातर रखें, जमात और तंजीमों से बालातर रखें, क्योंकि आपका काम तरबियत है। आपके जना मेरा काम तरबियत करना है, आप मुझे दावत दें मैं आऊँगा, आप दावत दें मैं आऊँगा। इस तरीके से आप ज़्यादा बेहतर खिदमत कर सकते हैं, ज़्यादा बेहतर मुअस्सर हो सकते हैं माशरे के लिए। ज़रूर भेजें मोहम्मद वाले मोहम्मद पर। एक और नुक्ता जो आपके लिए ज़रूरी है वो ये कि तबलीगी मैदान में कामयाब होने के लिए आपको महारत की ज़रूरत है। ये तबलीग मेंबर के ज़रिए से हो सकती है, ये तबलीग मुदर्रिस और मुअल्लिम बन के हो सकती है, ये तबलीग मदरसा खोल के हो सकती है, ये तबलीग स्टूडियो खोल कर और फिल्म ये ड्रामे ये शॉर्ट क्लिप बना के भी हो सकती है। मुख्तलिफ़ किस्म की तबलीग है, ये तबलीग जो है वो फेसबुक के ज़रिए से भी हो सकती है, ये तबलीग जो है वो व्हाट्सअप और वाइबर और स्काइप पे भी हो सकती है। मुख्तलिफ़ किस्म की तबलीग ज़रा है ना, ये टूल्स हैं, ये ज़राए हैं, ये वसीले हैं, लेकिन सही तबलीग वो है कि जो तरबियत के हमरा हो। जो शख्स 1000 मील दूर, 100 मील दूर उस शहर में बैठा है, आप उसे एक हदीस भेज देते हैं, ठीक है, आपको नहीं पता कि उसके जहन में क्या है, उसकी फिक्र में क्या है, वो क्या सोच रहा है, आपने एक शॉर्ट क्लिप बना के दिया, वो देख रहा है, बहुत अच्छा मैसेज था, झूठ पे था, पर्दे पे था, पढ़ाई पे था, किसी भी चीज पे था, लेकिन असल तबलीग वही है कि तरबियत के हमरा हो। आपने उसकी तरबियत का इंतजाम तो किया लेकिन आपको नहीं पता कि उसका रिजल्ट क्या आया, उसका नतीजा क्या निकला। असल तबलीग वो है जो तरबियत के हमरा हो, और उसके लिए ज़रूरी है कि फेस टू फेस बिल मुशाफा आमने सामने बैठ के इंसान तबलीग करे तो वो मुअस्सर होती है। یعنی پیشہ وارانہ تبلیغ کی جانب آپ کی توجہ ہونی چاہیے. لیکن یہ تمام مسائل بعد میں ہیں, لیکن میں کہہ رہا ہوں کہ اس وقت آپ کی ذمہ داری ہے کہ آپ علمی طریقے سے اپنے آپ کو مضبوط بنائیں, مطالعہ رکھیں, مباحثہ, مباحثی کی روش آپ کو آنی چاہیے, مطالعے کی روش آنی چاہیے, مجھے کس علوم میں مہارت حاصل کرنی ہے یہ آپ کی ذمہ داری ہے, ادبیات آپ کی مضبوط ہونی چاہیے تاکہ آپ جو ہیں وہ تمام مسائل کو, تمام کتابوں کو, تمام عربی عبارات کو سمجھ سکیں. ایسا نہیں ہو کہ بعد میں آپ کو ایک عبارت دی جائے اور آپ پھر مشکل کے شکار ہوں. وہ جب ہم صرف پڑھتے تھے تو صرف کے لیے جو بھی چیز سامنے آتی تھی اس کی گردان کرتے تھے, مثلا پتیلا, پتیلے کی گردان, پتیلے کے حروف اس لیے پتہ ہیں ہاں جی, وہ پتیلے کی گردان کریں چلیں, ایسے کریں گے تو قیامت آ جائے گی بھائی, ایسے کریں کون کر رہا تھا ابھی. ہاں بولے, یہ تو کچا پپیتا پکا پپیتا ہو گیا, یہ تو جی کر رہے ہیں آپ. یہ اس طرح آپ کو ادبیات مضبوط ہونی چاہیے. دعائے کمیل پڑھیں, ہمیں یاد ہے ہم دعائے کمیل پڑھتے تھے, دعائے کمیل ہو رہی ہے اب ہم اس کی سر وہ نہ میں لگے ہوتے تھے, یا مثلا فلاں چیز کیا ہے, فلاں چیز کیا ہے, یہ فاعل ہے, یہ مفعول ہے, یہ مبتدا, یہ خبر ہے. ٹھیک ہے, سیکھنے کے حد تک ہونا چاہیے, لیکن ایسا ہی ہونا چاہیے کہ انسان اسی میں کھو جائے. کہہ لیں گے ایک سینما میں, ایک گاؤں میں سینما کھولا, لوگ گئے متدین افراد دیندار, آغا صاحب سینما کھولا, بے حیائی پھیلے گی. آغا صاحب نے کہا اچھا پہلے دیکھ, بہت بڑے نحوی تھے, کہہ لیں گے پہلے دیکھتے ہیں سینما ہے, سینما ہے, سینما ہے, حرکت جو ہے اس کی مضموم ہے, مفتو ہے, مقصور ہے, کیا ہے. ایسا بھی نہیں ہونا چاہیے انسان کو, سینما ہو سینما ہو سینما, زیر زبر پیشی میں اٹک جائے نہیں, لیکن بہرحال یہ ضروری ہے, انچی سی گئی ہے بغل معروف. کہنے کا مقصد یہ کہ علم لحاظ سے مضبوط کریں جو ذمہ داری آپ کی بنتی ہے. ایک اور ذمہ داری جو بنتی ہے وہ ہے ورزش, ایکٹیو رہنا. آغا ربر فرماتے ہیں میں نوجوانوں سے تین چیزیں چاہتا ہوں, تحصیل علم, تہذیب نفس اور ورزش. یہ تصور مت کیجیے آپ دینی طالب علم تو آپ ورزش نہیں کر سکتے, خوب باہر نہیں جا سکتے, سہن میں کریں. الغرض یہ کہ آپ بہت کچھ کر سکتے ہیں اپنے دائرہ کار میں رہتے ہوئے. اس بنا پہ ضروری ہے کہ ان تمام مسائل کی طرف توجہ رہے. ایک اور چیز جو ضروری ہے وہ دنیا کی جدید زبانوں سے آشنائی, زندہ زبانوں سے آشنائی, یہ بہت ضروری ہے تبلیغ کے لیے. عربی, فارسی, انگلش یہ آپ کو آنی چاہیے, اور اس حد تک آنی چاہیے کہ آپ لکھ سکیں, بول سکیں روانی کے ساتھ فر فر. ایسا نہیں ہوئی این کتاب است آن نان است, این در است این پھنجر است, اس حد تک نہیں. ھذا کتاب, ھذا نظارۃ, ھذا قلم, اس حد تک نہیں ہونی چاہیے, بلکہ یعنی واقعا آپ زبان حاصل کریں. یہ مرحلہ شاید ابھی نہیں ہو لیکن اس کو ساتھ ساتھ کیا جا سکتا ہے, روش آنی چاہیے آپ کو. مجھے نہیں پتا کہ بہرحال یہاں پہ روش کے حساب سے کیا ہے, اس لیے میں ابھی صرف خلاصہ بیان کروں, مطالعہ روش, مطالعہ روش مطالعہ, روش تحقیق, تحقیق کس طرح کریں, چھوٹے چھوٹے موضوعات کو تحقیق کریں, ریسرچ کریں, یہ روش آنی چاہیے. تا ताकि आप एक छोटे मौजू को, फिका का मौजू हो, अखलाक का मौजू हो, हिस्ट्री हो, इल्म उसूल हो, कोई भी हो, ये रिसर्च का मेथड आना चाहिए, मुताले की रविश आनी चाहिए। इन तमाम मेथड से अगर आज नहीं होगी तो आप एक कामयाब तालिब इल्म बनेंगे, लेकिन अगर ऐसा ना हो तो फिर आप कामयाब नहीं हो सकेंगे। एक और चीज़ जो ज़रूरी है वो है कलम की ताकत। हमारे यहाँ कलम निगार अफराद, कलमकार अफराद, लिखने वाले अफराद बहुत कम हैं अदबी लिहाज से। आप दूसरे मकादब फ़िक्र में देखेंगे कि दीनी मदारिस के रहने वाले सहाफ़त के मैदान में, तस्नीफ़ व तारीफ़ के मैदान में, कलम के मैदान में बहुत आगे हैं। ये हमारी कमज़ोरी है। लिखने की सलाहियत, जिसमें लिखने की सलाहियत वो लिखे। अब ये सब मेथड्स हैं, ये सब रविशें हैं कि कैसे इन सलाहियतों को परवान चढ़ाया जाए। ये बहुत ही अलग मौजू है, तफसीली मौजू है, इसके लिए बहरहाल एक दर्स की और एक क्लास की ज़रूरत नहीं होगी, बल्कि मुख्तलिफ क्लासों की ज़रूरत होगी ताकि ग्रेजुअली जो है ना वो आप आगे बढ़ सकें। इल्म खुलासा, अखलाक, सियासी बसीरत, गिरोहबंदी से बालतर होकर, पेशा वाराना सलाहियतों को फ़रोग देकर, तबलीग के मैदान में ज़िंदा ज़बानों को हासिल करके, कलम और सहावत के मैदान में मुताले की रविश, मुबाहसे की रविश, तहकीक की रविश, वर्जिश और महारत, ये वो चीदे चीदे नुकात थे कि जो आपकी खिदमत में अर्ज़ किए। इस दौर में और एक और चीज़ आखिरी नुक्ता वो ये कि जहाँ पर भी जाएं, जितना भी वक्त मिले, जो कुछ पढ़ा है उसको एक बेहतरीन अंदाज से नौजवान नस्ल तक पहुँचाएँ, बच्चों तक पहुँचाएँ। आप देखें शहीदी मुतहरी की इल्मी शख्सियत कितनी ऊंची है, कितनी कदावर शख्सियत के मालिक हैं, लेकिन वो बच्चों के लिए कहानियाँ लिखते हैं, दास्तान रास्तान, सच्ची कहानियाँ। एक मुश्तहिद, एक फ़लसफ़ी, एक मुहक्किक, वो आके बच्चों के लिए, एक शख्स दरसे खारिज में उससे कहा जाए कि आप लुमा पढ़ाएं तो हमारी तौहीन समझी जाती है। मैं लुमा पढ़ाऊँ, मैं बिदाया पढ़ाऊँ, शहीद मुतहरी उस इल्मी दर्जे पर हैं, बच्चों के लिए छोटी छोटी कहानियों की किताब लिख रहे हैं, दास्तान रास्तान, सच्ची कहानियाँ। तो आप जहाँ जाएँ, जितना वक्त मिले, अपने ख़ानदान के, मोहल्ले के बच्चों को गैदर करें। आय कराती ने कैसे काम शुरू किया था, काशा ने बच्चे फुटबॉल खेल रहे थे, ये भी जूते पहन के फुटबॉल खेलने चले गए, फुटबॉल खेल चुके, कहेंगे मैं 5 मिनट मुझे दो, अगर पसंद आए बात कल आ जाना, नहीं आए तो वस्सलाम, तुम्हारी राह अलग मेरी राह अलग। फुटबॉल खेला, उसके बाद छोटा सा उन्होंने एक लकड़ी का बोर्ड बनवाया था इसी तरीके का, ये तो वाइट बोर्ड है, लकड़ी का बोर्ड जिस वो चौक से लिखते, उन्हें वहीं स्टैंड पे लगाया और उसको इस तरीके से घुल मिल के दर्स देना शुरू किया। और वसीयत की उन्होंने कि ये जो बोर्ड में, जिस ज़माने में मैंने ये काम शुरू किया था, ये बोर्ड मेरे साथ मेरी कब्र में रखा जाए, ये मेरे लिए बाइस निजात होगा। आयतुल्ला मिश्किनी जैसे अजीम मुअल्लिम अखलाक, इन्हीं जब दर्स देते थे आयतुल्ला मिश्किनी हमने देखा है, तो वो ख़ुद भी गिरिया करते थे और जो फैजिया में जो तालिबे इल्म होते थे वो भी गिरिया करते थे। इल्म अखलाक का इतना असर था उनका। वो कराची के पास गए, कहने लगे कराची तुम एक दर्स का सवाब मुझे दे दो, एक दर्स का सवाब। मैंने अब तक जो कुछ भी किताबें पढ़ाई हैं, रसाइल मकासिब लुमा, उन सब का सवाब तुम्हें देता हूँ। नौजवान नस्ल की रहनुमाई एक आरिफ खुदा की शक्ल में, आरिफ खुदा की नज़र में इतनी ज़्यादा अहमियत रखती है कि एक दर्स के तुम नौजवानों को हलाल हराम से कहो, मैं इन तमाम किताबों का सवाब देने के लिए तैयार हूँ। तो नौजवानों से राबता आपका मुस्तहकम होना चाहिए, दोस्ताना होना चाहिए, बच्चों से घुल मिल जाएं। अब इस फिक्र में नहीं रहा कि मैं मोहल्ले की मस्जिद में गांव में जाऊं तो मौलाना साहब जगह छोड़ के कहें आगा साहब आइए आप, नहीं, बिल्कुल दोस्त बच्चों की तरह, वो काम जो दूसरे नहीं कर रहे आप करें, बच्चों के साथ घुलें मिलें खेलें और उनके साथ क्लासें रखें जितना भी वक्त मिले आपको। यही चीज़ जो है वो आपके और बच्चों के दरमियान जब वो नौजवानी और जवानी में आएंगे एक क़ुर्बत का सबब बनेगी, एक मजबूत रिश्ते का सबब बनेगी। लेकिन अगर आप इस इंतज़ार में रह के जाते ही बस मेरे ख़िलाफ़ जिंदाबाद फना के नारे लगने शुरू हो जाएं और आगा साहब आइए और हाथ चूमने शुरू कर दें तो नहीं। इस बिना पर ज़रूरी है कि आप आहिस्ता आहिस्ता अपने आप को तैयार करें, इल्मी लिहाज से, अखलाकी लिहाज से, सियासी शऊर बसीरत के लिहाज से, अपने अंदर तखस्सुस और महारत पैदा करने के लिहाज से, कि यही ज़माना है आपका कि आप अपने आप को तैयार कर सकते हैं। अल्लाह ताला से दुआ है कि जो कुछ हमने कहा और सुना उसे अपने क़ुर्ब का ज़रिया करार दें, हमें अपनी शर ज़िम्मेदारी और अपने ज़माने तालब इल्मी के वज़ाइफ पर अमल पैरा होने की तौफीक अता फ़रमा, इमाम के ज़ुहूर में ताजील फरमा और हमें उनके सच्चे अंसार व असहाब में शामिल फरमा। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।